ਰਾਈ ਸੇ ਹੈ ਲਿਬਰਲਸ ਨੇ ਐਕਸਟੋਰਸ਼ਨ ਤੇ ਪੈਨਲਟੀਜ਼ ਵੀ ਘਟਾ ਦਿੱਤੀਆਂ ਹਨ ਇਸ ਦੌਰਾਨ ਪੀਅਰ ਪੋਲੀਐਫ ਐਕਸਟੋਰਸ਼ਨ ਦੇ ਅਗੇਂਸਟ ਬਿੱਲ ਲੈ ਕੇ ਆਏ ਸਨ ਅਤੇ ਜਸਟਿਨ ਟਰੂਡੋ ਤੇ ਜਗਮੀਤ ਸਿੰਘ ਨੇ ਇਸ ਦੇ ਖਿਲਾਫ ਵੋਟ ਕੀਤੀ ਹੁਣ ਸਿਰਫ ਕਾਮਨ ਸੈਂਸ ਕੰਜ਼ਰਵੇਟਿਵਸ ਹੀ ਕੈਨੇਡਾ ਦਾ ਮਾਹੌਲ ਠੀਕ ਕਰ ਸਕਦੇ ਨੇ ਬ੍ਰੌਟ ਯੂ ਬਾਏ ਪੀਅਰ ਪੋਲੀਐਫ ਐਂਡ ਕੈਨੇਡਾਜ਼ ਕੰਜ਼ਰਵੇਟਿਵਸ
क्या आपके घर और ऑटो इंश्योरेंस की रिन्यूअल हो रही है? क्या आप दुरुस्त इंश्योरेंस कवरेज के लिए अच्छी कीमत की तलाश में हैं? तो फिर आपको ऑल स्टेट एजेंट एजेंसी के राजा मुदस्सिर को 6472903773 पर कॉल करनी चाहिए। आज ही कॉल करें और आप दो कारों और एक घर की इंश्योरेंस कराते वक्त तकरीबन $1,775 की बचत कर सकते हैं। राजा मुदस्सिर 6472903773 ऑल स्टेट के साथ अब महफूज हाथों में है। टर्म्स एंड कंडीशन अप्लाई।
अपनी कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747171।
770 AM دی نشریات سنن تے حالات حاضرہ تو با خبر رہن دے واسطے نیوز انفارمیشن انالیسس الیکٹرک گڈیاں دے وچ ای آواز آفیشل ایپ یا ساڈی ویب سائٹ eawaz.com لوکل نمبر 6478724900
چاندنی
بینکویٹ ہال
انٹیلیجنٹ چوائس لوکیشنز Sound System Innovations Chandni Banquet Hall
30 years of hospitality experience corporate event exhibition expo or any celebration
sare package ka naam Chandni Banquet Hall aaj hi call kijiye 4372188734 chandnihalls.ca
यूं ही चला चल रही यूं ही चला चल रही प्लानिंग फॉर वेकेशन।
हवाई टिकट की कीमतें तो आसमान को छू रही हैं।
अरे मेरे लिए कोई डील तो देखो।
और मशीन के बजाय रिप्रेजेंटेटिव से बात करें।
है ना एयरविंग ट्रेवल होलसेल रेट पाकिस्तान इंडिया और मिडल ईस्ट एवरीवेयर वेयर यू वांट टू ट्रेवल।
एक्सीलेंट
पर्सनलाइज्ड ट्रेवल सॉल्यूशंस अफोर्डेबल इजी एंड डिस्काउंटेड एयरफेयर्स
Airwing Travel and Tours 905-272-2300
क्या आपकी फैमिली में मसाइल चल रहे हैं और हालात आपको लेके जा रहे हैं डाइवोर्स की जानिब या आपका प्यारा बिना विल लिखे या विल लिखकर आपको छोड़ के जा चुका है विल के मुतालिक कोई भी काम हो या आपको चाहिए ट्रस्टीशिप सर्टिफिकेट या आपकी रियल स्टेट क्लोजिंग नजदीक है और आप हैं एक तजर्बेकार लॉयर की तलाश में इन तमाम कामों के लिए आपकी मदद के लिए एक बाएतमाद इदारा मलिक लॉ ऑफिस बैरिस्टर्स एंड सॉलिसिटर्स मोहम्मद अतीक मलिक आपकी तमाम कानूनी मसाइल में आपकी रहनुमाई करेंगे GTA में दो लोकेशंस मिसिसागा 168 क्वीन स्ट्रीट साउथ यूनिट 201 इन स्कारब्रो 1825 मार्कम रोड यूनिट 205 कॉल टुडे मलिक लॉ ऑफिस 9052914455
वेलकम बैक तमाम सामिंग जो 770 AM डायल सुन रहे हैं और हमें ई आवाज टीवी पर देख रहे हैं। जनाब जैसा कि हमने आपसे वादा किया था कि आपको आज जो है अपने एक स्पेशल सेगमेंट गेस्ट की तरफ लेके चलेंगे और इनका नाम है सैयद अकबर हुसैन साहब। ये हमारे साथ जो है वो स्काइप पर जो है वो जुड़ चुके हैं। तो शैल जी गेस्ट को वेलकम कर लें।
जी हेलो अकबर साहब, थैंक यू वेरी मच फॉर ज्वाइनिंग अस। ये हम आपको बता दें जी हमारे नाज़रीन को यहाँ पे जो नॉर्थ अमेरिका में हमें बड़े प्यार से सुनते हैं कि जो अकबर साहब हैं वो बहुत जबरदस्त एनालिस्ट हैं और इस वक्त जो पाकिस्तान के अंदर चल रहा है जो कुछ पीटीआई के साथ या जो कुछ एक फैशिज्म चल रही है मिलिट्री की उसके ऊपर ये आज हमारे साथ बात करेंगे। उसके लिए इन्होंने खुद भी बहुत सारा सफर किया है सच बोलने के ऊपर। अब आप देखें कि हमेशा हमें बुजुर्ग बताते थे कि आप सच बोलें एंड नाउ दैट वी ट्राई टू स्पीक द ट्रूथ उसके ऊपर हमें जो है बहुत ज्यादा सजा मिलती है। तो अब क्यों मिलती है और क्यों हर बंदे को जो है दीवार के साथ लगाया जा रहा है, उनको क्यों मना किया जा रहा है ट्रूथ बोलने से, क्योंकि ट्रूथ जरा थोड़ा सा बिटर होता है ना। तो आज हम अपने बहुत ही प्यारे गेस्ट जो हैं अकबर हुसैन साहब, उनके साथ बात करेंगे और इन सारी चीजों के ऊपर हम जो है वो डिटेल्स लेंगे। तो अकबर साहब, हेलो जी, वेलकम टू रेडियो 770 AM।
Assalamualaikum Shazia, thank you so much for inviting me. और खास तौर पे पाकिस्तानी एक्सपैट्स को नॉर्थ अमेरिका में सलाम, और उसके साथ साथ जो है मैं हमेशा जिस तरह अपने पूरे पाकिस्तानियों को बहुत लोग सुनते हैं उनको सलाम, और पाकिस्तान के जो शहदा हैं, जो एक्चुअल जिन्होंने बहुत बड़ी कुर्बानियां दी हैं, उनको सलाम क्योंकि वो जिंदा लोग हैं, उनकी फैमिलीज को सलाम और उनके जो पीछे उनके बच्चे हैं उनके लिए बहुत ज्यादा प्यार हम तो आए। एक मैं थोड़ी सी गुजारिश करूंगा कि ये पॉलिटिकल एनालिस्ट जो आपने लिखा है ना, आई डोंट क्लेम टू बी दैट, मेरा बैकग्राउंड मिलिट्री है और इस वक्त पाकिस्तान के ऊपर जो कंबल चढ़ा हुआ है वो सिवाय फौज का और मिलिट्री का उससे बड़ा कंबल जो है फौज के ऊपर नहीं है। आई वुड रादर टू बी टेकन एज, जिस तरह कहते हैं ना, घर का भेदी लंका ढाए। तो मेरे आई बीन लाइक 3 generations इन द आर्मी एंड इन द सेम यूनिट एंड नॉट ओनली कि वो जिस तरह कहते हैं ना इमदादी सिरे, नो एड्स एंड डैड्स, बट इन द फर्स्ट लाइन लाइक इन्फेंट्री। और थोड़ा सा तारुफ ये कि क्योंकि मेरे वालिद साहब का बहुत नाम है, मेरे वालिद साहब का नाम है ब्रिगेडियर हजूर हसनैन, सैयद हजूर हसनैन, दोनों जंगों में 71 की और 65 की उनको सितारे जुर्रत मिला, ही वॉज सोर्ड ऑफ ऑनर। और फिर उसके बाद जितनी भी उनकी फौजी जिंदगी थी वो इंतहाई मतलब है कि बावकार और प्रिंसिपल जिंदगी थी। तो हमने उनके जेर साया अपना बचपन गुजारा, फौज के अंदर गुजारा और बहुत पूरा पाकिस्तान हम फिरते रहे। और फिर उसके बाद जब मैंने फौज ज्वाइन की तो वही जो चीजें उन्होंने इंस्टिल की हुई थी, जो हमारा DNA था, उसके साथ हम फौज के साथ चले, इतना चले कि जहां तक चल सकते थे। और आज से तकरीबन 25 साल पहले हमें यह समझ आ गई कि ये जो बकवास है ना, द टोटल सम इज जीरो एंड यू नो सर्विंग इन दैट सिस्टम। एक बुनियादी चीज ये थी कि वन कुड नॉट यू नो प्रोटेक्ट वन सेल्फ रिस्पेक्ट एंड डिग्निटी। तो अगर आप इस किस्म के माहौल में होते हैं और फिर ये है कि ठीक है, पाकिस्तान का अपना एक हिसाब किताब है, पाकिस्तान की अपनी एक फौज है, ना कि उसके बरक्स के जी पाकिस्तान इस फौज का है, तो ये चीज जब हमें समझ आई तो हमने कहा उसको खैर बात किया और छोड़ के हम हिजरत करके यहां पे आ गए, नई जिंदगी बनाई। और अल्लाह ताला का बहुत एहसान है कि जहां पर हम पहुंचे हैं यहां पे हमें उसकी हर तरह से, अल्लाह ताला की हर तरह से सपोर्ट हासिल रही, बच्चे बड़े हो गए, अपने पांव पे खड़े हो गए और अभी हम जिस नहज पे पहुंचे हुए हैं उसमें जो एक बड़ी बात यह कि हम इंसान की मोहताजी से हट गए। हमें किसी किस्म का भी जो है ना वो एक इंसानी, जिसको बोलते हैं कि जी जब तक कोई सिफारिश नहीं होगी चलेगा नहीं, इस किस्म के माहौल में नहीं है। तो यहां पर भी हम बड़े दबंग तरीके से अपनी जिंदगी गुजार रहे हैं और इस मुल्क को बहुत शाबाश जाती है कि एक तो मौके इन्होंने मैसर किए और हमेशा सही काम किया और उसके करने की वजह से एक इंतहाई अहसन जिंदगी गुजार रहे हैं। तो ये एक छोटा सा बैकग्राउंड था
जी।
तो फौरन फास्ट फॉरवर्ड करके जो है वो फिर हम जो भी आपके सवालात हैं या जो चीजें आज के टाइम फ्रेम में चल रही हैं, और मैं कोशिश करूंगा कि आपको एक्सपोज करूं, आपके साथ शेयर करूं कि जो ये फस्ताइयत के पीछे एक जहन है, एक जहनी मरीज है, तो ये किस तरह ये सारा सिस्टम चलता है, इसका स्ट्रक्चर क्या है। उस स्ट्रक्चर को इन्होंने, जो एक्चुअल फौज का स्ट्रक्चर होता है या पाकिस्तान फौज का काफी अर्से तक एक स्ट्रक्चर रहा, लेकिन लोग बात करते हैं ना 76 साल की पीछे की और ये क्या था यूप और उसके बाद जिया फिर मुशर्रफ, लेकिन जिस तरीके से पिछले चंद सालों में ये जो मौजूदा कड़ी है ये जुड़ी हुई है बाजवा और आसिफ मुनीर के साथ, तो इन दोनों ने किस तरीके से पाकिस्तान आर्मी का जो स्ट्रक्चर है उसको किस तरीके से तबाह बर्बाद किया है अपने जाती मुफाद में। और जो है बाजवा वो तो यहां पे काफी लोग बैठे होंगे और प्लीज इसको बुरा मत माने, ये एक मतलब है रिलीजियस बात मैं नहीं करने जा रहा, लेकिन उस बंदे ने कादियानी प्लेटफॉर्म یوز کرتے ہوئے جس طریقے سے تباہی مچائی ہے پاکستان کی، جو کہ ان قادیانیوں کو بھی بہت ہی امبیرسنگ اور آکورڈ پوزیشن میں لے آئی ہے، جو کہ پاکستان کے ساتھ نسبت رکھتے ہیں، وہ پاکستان کے بہت اچھے وفادار شہری بھی ہیں، اور وہ چاہتے ہیں کہ جو احمدیوں کو بہت، میں تو سمجھتا ہوں کہ ناانصافی کے ساتھ ٹریٹ کیا گیا پاکستان میں اور ابھی بھی کیا جاتا ہے، وہ چیز بھی ان لوگوں نے اپنے ذاتی مفاد میں جو ہے اور مست کر دیے۔ تو یہ چند چیزیں تھیں جو میں آپ کے ساتھ شروع میں ایک انٹروڈکشن کے طور پہ کرنا چاہ رہا تھا۔ تو
اکبر صاحب، اصل میں تو بات یہ ہے، آپ ایسے بڑے پیارے لگ رہے ہیں، میں آپ کو یہ بتانا چاہتی تھی، آپ بڑے پیارے لگ رہے ہیں، اور آپ کے اندر جو ہمبلنیس ہے نا سر، آپ پہ مجھے اتنا پیار آیا۔ آپ اتنی زبردست باتیں کرتے ہیں، اور آپ کہتے ہیں جی مجھے پولیٹیکل اینالسٹ نہیں لکھنا ہے۔ اچھا چلے، ہم آپ کو نہیں لکھتے، ہم اکبر صاحب ہی کہتے ہیں۔ اچھا سر، آپ مجھے پتا ہے، مجھے آپ کے والد صاحب کے سارا بیک گراؤنڈ پتا ہے، آف کورس آئی اسٹڈیڈ اباؤٹ یور فیملی، اسی لیے آپ جیسی جو لیومنری ہے، جو آپ کی جیسی پرسنالٹی ہے، ان کو ہم نے بلایا ہے۔ اچھا سر، اب جو ملک کے اندر چل پڑا ہے کہ جی، جیسے کہ آپ نے آج بھی دیکھا ہوگا کہ ایک بل ٹیبل کیا ہے نیشنل اسمبلی میں کہ جی جن کو ریزرو سیٹس جو کہہ رہے ہیں کہ ہم کو دی جائیں، وہ لے نہیں سکتے اگر انہوں نے کسی پولیٹیکل جماعت کے اندر جو ہے وہ انڈر الیکشنز نہیں لڑے تھے۔ سپریم کورٹ کہہ رہی ہے جی کہ ان کو دیے جائیں، الیکشن کمیشن نے رو دھو کے مان لیا کہ اچھا جی ہم ان کو یہ دے دیں گے۔ اب یہ پریشر جو ہے، اور جو کل آپ نے پریس کانفرنس بھی سنی ہوئے گی اطالوہ تارڑ صاحب کی بھی، یہ پریشر جو ہے یہ واقعی ہمارے جو ایک دوست جیسے کہتے ہیں پنڈی بوائز کا ہے، وہیں سے آ رہا ہے، یا کہ شہباز شریف صاحب کی گورنمنٹ جو ہے اتنی انکیپبل ہے کہ وہ اپنی سویلین گورنمنٹ کے فیصلے خود سے نہیں لے سکتی، اور یہ نہیں کہتی کہ بھئی لا کی جو انٹرپریٹیشن سپریم کورٹ نے کی ہے اور الیکشن کمیشن جو اب ہمیں بتا رہا ہے ہم اگزیکٹلی ویسے جائیں گے۔ ظاہر ہے کہ ان کو ڈر ہے کہ ہم سیٹیں لوز کر جائیں گے، ہم تو پارلیمنٹ میں بیٹھے نہیں رہ جائیں گے۔ تو کیا اس طرح سے ڈیموکریٹک کنٹری چل سکتے ہیں؟ آپ مجھے یہ بتائیے کہ یہ مطلب ایک میوزیکل چیئرز یہ کھیل رہے ہیں آپس میں، یہ جو پی ڈی ایم ٹو والے ہیں نا، اور مجھے پتا ہے کہ آپ بڑی مصیبت میں آ جاتے ہیں اس طرح کی بات کرنے سے، لیکن پھر بھی چونکہ آپ کا بڑا پیچھے بیک گراؤنڈ ہے تو ان سوالوں کے میں آپ سے جواب مانگنا چاہتی تھی۔
اچھا، اس کا براہ راست، کیونکہ ابھی ہم تھوڑا نارتھ امریکن کانٹیکسٹ میں بات چیت کر رہے ہیں نا، تو مختصر جواب یہ ہے کہ ایسے ملک نہیں چل سکتا۔ جہاں تک کہ آپ نے کہا کہ ڈیموکریسی یا ڈیموکریٹک نارمز کے مطابق، تو وہاں تو نہ ڈیموکریسی ہے نہ ڈیموکریٹک نارمز ہے۔ اور پھر یہ جو ایک انہوں نے ایک اور شوشہ چھوڑا ہے، تو یہ بالکل ہی نہیں چل سکتا۔ تھوڑا سا مزید میں اس کے اندر یہ ایڈ کرنا چاہوں گا کہ پولیٹیکل سائڈ اسائڈ، اس کے اندر بھی یہ جو جس طریقے سے انہوں نے یہ بل پیش کیا ہے، اس کے پیچھے مقصد کیا ہے؟ پہلے بھی جو یہ خصوصی جو ریزرو سیٹس ہیں، اس کے پیچھے کیا مقصد تھا؟ مقصد صرف ایک ہے کہ پاکستان کی جو ایکچوئل پاور میں رہنے والی پولیٹیکل پارٹی ہے، جو کہ فوج ہیں اور فوج کے جنرل ہیں، ان لوگوں کی جو سے ہے نا وہ اور ان کی جو نیوسنس ہے وہ قائم رہے۔ ابھی یہ ہے کہ وہ ان کی سے اور نیوسن سے بڑھ کے ایک جو حالات بن چکے ہیں وہ ڈائریکٹلی کرمینلٹی کے زمرے میں آتے ہیں۔ دے ہیو آلریڈی کمیٹڈ کرائمز، ان جرائم کو وہ کور کس طرح کرنا چاہتے ہیں؟ وہ قانون کے ذریعے کور کرنا چاہتے ہیں، وہ لیجسلیشن کے ذریعے کور کرنا چاہتے ہیں۔ تو وہ یہ چاہتے ہیں کہ جو بھی ایک لیجسلیچر کا جو ہیئت بنے، وہ ایسی بنے کہ وہ ان کو آگے قانون سازی کرتے ہوئے ان کے ہر کرائم کو وہ کوشر کرتے جائیں۔ کوشر کا مطلب ہے کہ اس کو حلال کرتے جائیں۔ تو یہ مقصد ہے، اور اس مقصد کو پاکستانی جو ہیں اور پاکستانی عوام اور ہم لوگ جو نارتھ امریکہ میں بیٹھے ہوئے ہیں، کیونکہ ہم لوگوں نے اپنی زندگیاں بنائی ہیں یہاں پر، ہم سمجھتے ہیں کہ جو ایکچوئل اس وقت پریویلنٹ جو ڈیموکریٹک نارمز ہیں، چاہے کینیڈا میں ہیں چاہے وہ یونائٹڈ اسٹیٹس میں ہیں، تو وہ کس ڈائریکشن میں اور کس طریقے سے چلتے ہیں اور کس طرح لوکل پاپولس کے اوپر اثر انداز ہوتے ہیں۔ تو یہ چیز جو ہے یہ ہمارے لیے سمجھنا بہت ضروری ہے، اور بہت آسان ہے کہ یہ ساری بکواس جو پاکستان میں ہو رہی ہے، یہ جو لوٹوں کی ہوتی ہے، جو کہ آئی ایس آئی کا جو پولیٹیکل ونگ ہے، ڈرٹی ہیریز ہیں وہاں کے، زرداریز ہیں وہاں کے، شریفس ہیں وہاں کے، کس طریقے سے یہ لوگ لٹرلی انسانوں کا خرید و فروخت. یہ انسان تو نہیں ہے, یہ جو لوٹے ہیں یہ تو لوٹے ہی لوٹے ہیں, تو ان کی جو خرید و فروخت ہوتی ہے ان کو کس طریقے سے موو کرتے ہیں, اور اس کے اندر ڈائنیسٹک پالیٹکس, اور پھر یہ ہے کہ فوج کا جو ایک کرمنل اثر و رسوخ ہے اس کو قائم رکھنے کے لیے یہ ساری کاروائی چلتی ہے.
اچھا سر, بڑا انٹرسٹنگ ہے کہ جس بندے نے یہ ملک بنایا تھا, یعنی کہ جناح صاحب جو ہیں جنہوں نے کہ یہ ملک بنایا تھا, انہوں نے کہا جی کہ ایک سویلین گورنمنٹ ہے اور اس سویلین گورنمنٹ کے انڈر جو ہے باقی سارے انسٹیٹیوشنز ہیں. اگر آپ ملٹری کے جرنیل کا بھی اگر آپ ایک رینک دیکھیں تو صرف 22, یعنی کہ ایک ڈپٹی کمشنر والا رینک ہے اس کا. ڈپٹی کمشنر جو ہے علاقے کا وہ تو پرائم منسٹر کے سامنے نہیں بول سکتا, تو اس کا جس کا رینک جو ملٹری کا جرنیل ہے ان کا بھی اگر 22 گریڈ کا رینک ہے تو وہ کیسے اتنا سر چڑھ کے اوپر بولتے ہیں؟ یہ پاورز ان کو کس نے دی ہیں اور یہ کیسے ان کے پاس آ گئی ہیں؟ آف کورس آئی انڈرسٹینڈ کہ آپ کہیں گے کہ یہ ساری کی ساری کمزوری جو ہے وہ سویلین گورنمنٹ کی ہے, بالکل ہے, لیکن آپ دیکھیں کہ اندرا گاندھی کے زمانے میں بھی انہوں نے بھی جو تھے اپنے جنرل تھے ان سے سیم صاحب سے ان سے پوچھا تھا انہوں نے کہ بھئی تمہارے کوئی ایسپریشنز تو نہیں ہے کہ تم سویلین گورنمنٹ کو ٹاپل کرو گے؟ تو انہوں نے کہا کہ نہیں, سیم مانک شو کی میں بات کر رہی ہوں, کہ انہوں نے کہا کہ نہیں جی بالکل سویلین گورنمنٹ چلائے. پاکستان کے اندر یہ ملٹری نے کیسے سمجھ لیا کہ ہم کو پاکستان چلانا ہے اور ہم جو ہے اس کے جو ہے سارے جو قانون ہے وہ بنائیں گے اور ہر کسی کو یہ کریں گے؟ تو کیونکہ لوگوں کا ٹریڈیشنلی آپ دیکھیں کہ ملٹری کے ساتھ کافی پیار تھا, لیکن اب جیسے وہ پی ٹی آئی کو ٹریٹ کر رہے ہیں اس سے کافی نفرت آتی جا رہی. آپ کو میں اس لیے یہ بات زیادہ اس سے نہیں کہنا چاہتی کیونکہ آپ کے اور آپ کے والد صاحب کے آپ کی فیملی کے سب کے ملٹری بیک گراؤنڈ ہے, سو آئی وانٹ ٹو ٹیل یو کہ ہم ملٹری سے پیار کرتے ہیں, مگر جو یہ اوپر چار جرنیل بیٹھے ہوئے ہیں یہ آپ کو نہیں لگ رہا کہ انسٹیٹیوشن کو بڑا بیڈ نیم دے رہے ہیں؟ کیونکہ جو بےچارا سپاہی جو محاذ پہ لڑ کے اپنی جان دے رہا ہے ملک کے لیے, اس کی تو پھر ساری جو سیکریفائز ہے وہ سوری ٹو یوز کے مٹی پلیت ہوتی جا رہی ہے نا اس بیچارے کی, تو ان لوگوں کی وجہ سے. تو آپ یہ ذرا تین چار چیزیں میں نے پوچھی ہیں کہ گریڈ 22 ہوتے ہوئے یہ کیسے حاوی ہیں, ان کو یہ پاورز کس نے دی ہیں, اور ملٹری ایز این انسٹیٹیوشن جو ہے اس کے لیے یہ کتنی بیڈ نیوز ہے؟ مین آف کورس
آپ نے بڑے مانی خیز اور بڑے اچھے سوال کیے. ایک تو یہ جو آپ نے گریڈ 22 کا یا گریڈ 21 کا یا گریڈ 19 کا بتایا نا, دیکھیں ایک بڑی عام فہم اصطلاح ہے کہ دا پاور فلوز تھرو دا بیرل آف دا گن. یہ لوگ جو ہیں اس چیز کو بہت ہی ایک غلط طریقے سے استعمال کرتے ہوئے, آپ یہ سوچیں کہ ایک گاؤں ہے, ایک شہر ہے یا ایک علاقہ ہے اور اس کے اندر صرف ایک شخص ایسا ہے جس کے پاس بندوق ہے, ٹھیک ہے جی, تو وہ کیا کرے گا, وہ پورے علاقے کو یرغمال بنا لے گا, وہ بینک بھی توڑے گا, وہ ہر قسم کا زمین کے اوپر بھی قبضہ کرے گا, لوگوں کی عصمت دری بھی کرے گا, لوگوں کو پکڑ کے جو ہے ان کو ٹارچر بھی کرے گا, اور اگر وہ ایک حد سے گزرے گا تو وہ ان کو قتل بھی کر دے گا, ٹھیک ہے جی, اور یہ ساری چیزیں ہم دیکھ چکے ہیں. تو وہ جو گریڈ 22 کا ڈی سی ہے وہ تو صرف اپنے محکمہ مال کا اور جو پیسے پوسے بنانا چاہتا ہے وہ اس قسم کے چھوٹے چھوٹے کام کر دے گا, لیکن یہ جو گریڈ 22 کا بندہ ہے یا گریڈ 21 کا بندہ ہے یہ تو اتنی طاقت ہے اس کے پاس کہ یہ طاقت کے نشے میں پاگل ہو چکا ہے, اور اس کا آپ نے اثر جو ہے وہ خاص طور پہ ابھی ماضی قریب میں جو ہے وہ زیادہ اس لیے دیکھا ہے کہ اس وقت جو ہے وہ انفارمیشن کا جو فلو ہے نا, ابھی جس طرح ہم بات کر رہے ہیں تو بڑی دنیا اس کو دیکھے گی اور دیکھ رہی ہے, تو یہ چیز جو ہے ریئل ٹائم میں جو ہے یہ چیز ایک دم ایکسپوز ہو جاتی ہے, ایک دم پتا چلتا ہے کہ یہ جو گریڈ 21 کا ایک انتہائی کرمنل بندہ تھا قمر جاوید باجوا, تو اس کی بہو کے پیٹ میں سے جو ہے وہ 12 ارب روپے نکلا ہے. آپ کو فوراً پتا چل جاتا ہے کہ یہ جو آصف منیر ہے یہ اتنا کرمنل آدمی ہے کہ اس نے جو ہے ایک انسانیت سوز جو کاروائی شروع کی ہے اس کے اندر کتنے لوگوں کی جان گئی ہے, کہاں گئی ہے, کس طریقے سے چادر اور چار دیواری کا جو ہے وہ بالکل اس کو تباہ و برباد کیا گیا ہے. یہ تو ایک چھوٹی میں آپ کو انڈیویجل اور ایک کمیونٹی اور گروپ لیول کی بات کر رہا ہوں. اس وقت آپ دیکھیں کہ پورا صوبہ, پورا پوری قوم بلوچستان میں دیکھیں کیا ہوا ہے, بلوچ جو ہے اس وقت عوامی لحاظ سے پہلے ان کا جو گڑھ جوڑ ہوتا تھا وہ سرداری سسٹم میں ہوتا تھا، ابھی تو ایک عام بلوچ جو ہے جب اس نے گیدرنگ کی ہے تو اس کا نام ہی انہوں نے راجی موچی رکھا ہے. راجی موچی کا مطلب یہ ہے کہ بلوچ کٹھے ہوئے، اور ان کو یہ بیوقوف آتی ہے جس طرح کے ہز ماسٹرز وائس احمد شریف ٹائپ بی جی آئی ایس پی آر دو ٹکے کے لوگ، یہ اس کو کہتے ہیں کہ اٹ از این انرولی انلیگل ماب ان دی گارپ آف دس اینڈ ان دی گارپ آف دیٹ. تو یہ جو ان کی پوری اسٹوری ہے نا، پورا ان کا جو بیانیہ ہے وہ اس وقت پٹ چکا ہے، اور ان لوگوں کے جو کرائمس ہیں وہ لغت العام اور ہر جگہ پہ وہ چیز چل رہی ہے. پھر آپ نے جو اگلی بات کی کہ اس کو آپ آگے لے کے چلتے ہیں، جو آپ نے سیم مانیک شاہ کی بات کی، سوری میں نوٹس نہیں لے رہا لیکن جو سب چیزیں مجھے ایک دم اسٹرائک کرتی ہیں اور رہ جاتی ہیں، تو میں اس کے لحاظ سے آپ کی بات جو ہے اس کو میں ایک طریقے سے لوگوں کے اور لسنرز کے سامنے پیش کرنا چاہتا ہوں کہ وہ اس کا کانٹیکسٹ سمجھیں. آپ نے جس طرح بات کی سیم مانیک شاہ کی، سیم مانیک شاہ جو ہے وہ ایکچولی اس یونٹ سے تعلق رکھتا ہے جو پارٹیشن کے بعد پاکستان میں آئی، اس کا نام ہے 6FF، اور 6FF کو کہتے ہیں چرونجا. یہ جو یونٹ تھی اس کے اندر سے ایک سیم مانیک شاہ نہیں نکلا، ہمارا جو سیم مانیک شاہ اس یونٹ سے نکلا اس کا نام ہے راحیل شریف. اس بغیرت آدمی کو، راحیل شریف کو میں بچپن سے جانتا ہوں، جب میں ہائی اسکول میں تھا میں تب یہ لیفٹینٹ ہو کے اس جگہ پہ آیا جہاں پہ میرے والد صاحب جو ہیں وہ اس وقت سروس کر رہے تھے، تو میں اس کو لیفٹینٹ سے جانتا ہوں. میں اس کو بغیرت اس لیے کہتا ہوں کہ دیکھیں،
نہیں سر ہم یہ اس طرح کی لینگویج نہیں یوز کرتے ہوئے، بس ان کو یہی کہتے ہیں کہ بھائی ہاں ہاں نہیں نہیں ہم بس یہی کہیں گے کہ سر وہ یہ انہوں نے خراب کام کیے، بس خراب کام کیے انہوں نے، صحیح کام نہیں کیے انہوں نے. ہاں جی جی
اچھا تھوڑی سی معذرت
جی،
وہ لینگویج کا یہ ہے کہ جو ایک لشکری زبان ہوتی ہے نا، جس طرح اردو ہے اس کے اندر چار پانچ لینگویجز کٹھی ہو کے استعمال ہوئی ہیں، تو آئی ٹینڈ ٹو گیٹ ان ٹو دا لینگویج وچ از یوزڈ ان دی ملٹری اور ان دی پاکستان آرمی.
جی
تو اس کو جو ہے میں نہ صرف کہ یہ چیز شیئر کر رہا ہوں ہمارے جو لسنرز ہیں ابھی نارتھ امریکہ میں اور کینیڈا میں اور یو ایس اے میں، لیکن کیونکہ یہ آواز بہت دور تک جائے گی تو جب یہ فوجی سنیں گے نا تو ان کے لیے یہ تھوڑے سے جو سخت الفاظ ہیں، بٹ میری طرف سے تھوڑی معذرت، بٹ بیکاز یو آر دا ہوسٹ اینڈ آئی ریسپیکٹ دیٹ، سو آئی کیپ اٹ ٹو دیٹ. آگے چلیں گے
جی. اچھا تو سیم مانیک شاہ کی آپ بات کر رہے تھے، اس سے آپ نے کہا جی کہ میں راحیل شریف صاحب کو میں جانتا ہوں جس وقت سے یہ کیپٹن تھے. ہاں جی ہاں جی ٹھیک ہے.
اس کا جو ہے نا وہ ٹرین آف تھاٹس واز کہ ایک بندہ جو ہے سیم مانیک شاہ جو ہے وہ اتنا چلتا چلا گیا کہ اس نے اپنے ملک کے لیے جو بھی کرنا تھا، جو بھی اس کے ملٹری مقاصد تھے، سو مچ سو کہ اس نے پورے ایسٹ پاکستان کے اوپر حملہ کر کے اور اس کے اوپر فتح حاصل کر کے وہ انڈیا کے جھولی میں ڈالنا تھا، وہ اس نے اپنا سارا کام جو بھی اس کا ملٹری اینگل تھا، جس کو یہ لوگ ابھی کہتے ہیں کہ جی کائنیٹکس، تو کائنیٹک فیلڈ میں اس نے جو کام کرنا تھا وہ کر لیا. ہمارے جو مصروف ہیں ابھی تو میں ان کو پھر اس طرح نہیں بات کروں گا جس طرح آپ نے مجھے کہا کہ اس کو مت کریں. تو راحیل شریف صاحب جو ہیں وہ درباری در درباری بھی کہ ان کی جو ہے وہ ایک جگہ کام ختم نہیں، وہ جا کے چلے گئے جناب مڈل ایسٹ میں کسی کے چڑھوں میں بیٹھ کے. تو یہ فرق ہے ساؤ دا ملٹری مائنڈ ایٹ دی ہائیسٹ لیول ایٹ جنرلشپ لیول has unfolded in Pakistan.
اچھا ٹھیک ہے سر، ہم ذرا عمران خان صاحب کے اوپر بات کرتے ہیں، کیونکہ اب جو عمران خان صاحب کے سپورٹرز ہیں وہ تو ان کو اب نیلسن منڈیلا کے ساتھ ملا رہے ہیں، حالانکہ نیلسن منڈیلا نے تو بہت عرصہ جیل میں کاٹا اور پھر جس وقت وہ باہر نکلے تو انہوں نے سب کو معاف کر دیا انہوں نے، اور جو ہیں عمران خان صاحب جو ہیں ذرا تھوڑے سے ہمیں سٹبن نظر آتے ہیں. آئی مین ڈیفینیٹلی ایز ہز اون سٹینس وہ کہتے ہیں جی کہ میں کرپٹ لوگوں کے ساتھ دوستی بنا کے نہیں رکھوں گا، نہیں چلوں گا میں، تو ٹھیک ہے ان کا سٹینس ہے. اس وقت آپ کو کیا نظر آ رہا ہے کہ جب تک تو یہ ویسے تو لوگ بہت سارے کہہ رہے ہیں کہ ایک ڈیڑھ سال کی یہ گورنمنٹ ہے، گورنمنٹ جائے گی تو عمران خان صاحب باہر آئیں گے یا آپ کو وہ باہر آتے ہوئے نظر آ رہے ہیں، اور اس کے اندر جو ہے کون یہ ان کو بتائے ہوئے ہے، کیونکہ کورٹس ان کو چھوڑتی جا رہی ہیں بہت سارے کیسز میں، تو کون ان کو کہتا جا رہا ہے کہ نہیں ان کو اور وہ کہتے ہیں نا بیوروکریسی کی زبان میں کھڈے لائن لگاؤ، کھڈے لائن لگاؤ، اس کو اندر ہی ابھی رکھو. تو امریکہ میں اگر کوئی چینج آتی ہے نومبر کے بعد، پریزیڈینشیل الیکشن کے بعد، تو آپ کو لگتا ہے کہ پاکستان کے اندر بھی کوئی چینج آئے گی؟ تو اب دو کوشچنز ہیں اگین، امریکہ میں جس وقت الیکشن کے سلسلے میں چینج آئے گی تو کیا پاکستان میں آئے گی، اور عمران خان صاحب کا فیوچر کیا ہے؟
دیکھیں زندگی موت اللہ تعالیٰ کے ہاتھ میں ہوتی ہے, تو اس کے اوپر تو میں کوئی حتمی بات نہیں کر سکتا عمران خان کے تناظر میں, لیکن جو چیز نظر آ رہی ہے کہ عمران خان ہیز کم ٹو دیٹ پوائنٹ کہ ہی ہیز بیکم لارجر دین لائف. پاکستان کی جو آبادی ہے 25 کروڑ کی یا 22 کروڑ کی, وہ ایک سبسٹینشل ہیومن جس کو کہتے ہیں حجم یا کریٹیکل میس ہے. ابھی 22-25 کروڑ لوگوں کا اگر ایک لیڈر اس لیول پہ پہنچ جاتا ہے تو اس کے افیکٹس جو ہے نا وہ ریجنل اور انٹرنیشنل ہو جاتے ہیں. انشاءاللہ جو بہت امید ہے اور جو بہت دعا ہے اور بہت ایفرٹ ہے کہ عمران خان جو ہے وہ لائک لٹرلی یسٹرڈے, اس کو کل رہا ہونا چاہیے تھا, اور اس کے اندر تھوڑی,
یہ تو آپ نے بہت بڑی بریکنگ نیوز دی ہے سر کہ ان کو کل رہا ہونا چاہیے تھا.
یہ تھوڑا سا اس کو ایز اے نیوز نہیں کہہ رہا, اس طرح کہتے ہیں نا کہ یو شوڈ ہیو ڈن اٹ یسٹرڈے.
یا یا یا
تو آئی ایم کائنڈ آف یو نو سیئنگ اٹ
ان دیٹ کانٹیکسٹ. اوکے
جی, تو اس میں یہ ہے کہ پاکستان کی ابھی جو سینٹر آف گریویٹی ہے, پاکستان کی جو سلامتی ہے, وہ یہ جو ان کے ایک انتہائی فرسودہ قسم کے خیالات تھے کہ جی پاکستان کی سینٹر آف گریویٹی جو ہے وہ پاکستان کی ملٹری میں ہے, آرمی میں خاص طور پر, اور یہ لوگ جو ہیں پاکستان کی سوورینٹی اور ٹیریٹوریل انٹیگریٹی کے ضامن ہیں, وہ چیز ابھی بالکل زیرو سے ملٹی پلائی ہو گئی ہے. تو عمران خان جو ہیں وہ آگے چل کر میں ان کو اس طرح دیکھ رہا ہوں کہ وہی پاکستان کی سلامتی کے اور اس کی ٹیریٹوریل انٹیگریٹی کے ضامن ہیں اور بنیں گے. انلیس ہی کمپلیٹلی میسج اٹ اپ, ہی میکس اے سٹوپڈ ٹیم. آپ یہ دیکھیں کہ پاکستان جیسا ملک جو ہے وہ ایک فرد واحد, تو میں کہتا ہوں کسی فرشتے کو بھی لے آئے تو وہ اکیلا نہیں چلا سکتا. اس کے لیے آپ کو ایک ٹیم چاہیے ہوتی ہے, آپ کو ایک پروگرام چاہیے ہوتا ہے, آپ کو ایک پلاننگ چاہیے ہوتی ہے, آپ کو ذہنی فراست چاہیے ہوتی ہے, اور ہر ورٹیکل میں چاہیے ہوتی ہے. آپ کو جو ہے جو آپ کا ایک سوشل پروگرام ہوتا ہے اس میں چاہیے ہوتی ہے, آپ کو جو ہے یہ جو ایک پورے دنیا میں ایک باقی لوگوں کے ساتھ مل کر چلنے کی سمجھ, ایک ڈپلومیسی, اور پھر سب سے بڑی بات یہ کہ اپنی حفاظت کرنا, اپنے لوگوں کا جو ہے وہ خیال رکھنا. تو یہ ساری چیزیں مل کر اگر وہ اس چیز کو آگے لے کے چلیں گے تو پاکستانیوں کے لیے بہت اچھا ہوگا, اور میں اس کو اس طرف جاتے دیکھتا ہوں. دوسری طرف آپ جو فرما رہے ہیں کہ جی اگر چینج آئی یونائٹڈ اسٹیٹس میں الیکشن کے طور پر, یہ ڈیموکریٹ سے ہٹ کے ریپبلکن میں آئی, اس سے کیا پاکستان کے اوپر اثر پڑے گا؟ بالکل پڑے گا. وہ اس وجہ سے کہ جو دوسری طرف ڈیموکریٹس کے اپوزٹ جو ہیں وہ ان کے جو پریزیڈینشیل کینڈیڈیٹ ہیں وہ ڈونلڈ ٹرمپ ہیں. ڈونلڈ ٹرمپ کا جو اپنی امریکہ کی ڈیپ اسٹیٹ ہے, اسٹیٹ ڈپارٹمنٹ ہے, ڈپارٹمنٹ آف ڈیفینس ہے, اور باقی جو
پینٹاگون,
جی جی, تو ان لوگوں کے بارے میں اور ان اداروں کی جو پالیسیز ہیں نا اس کے اوپر جو ان کا ویو ہے اور ان کی جو ٹیک ہے وہ بہت مختلف ہے یہ بائیڈن اوباما والے کھاتے سے. تو ڈیفینیٹلی پہلے بھی آپ نے دیکھ لیا کہ یہ جو کہتے ہیں نا, میں آج آپ کے ساتھ ایک اور چیز شیئر کرتا ہوں کہ جناب بائیڈن نے جو ہے وہ عمران خان کو لفٹ نہیں کرائی, بائیڈن نے جو ہے وہ پاکستان کا یہ جو بیڑا غرق ہوا ہے, ایکچولی اٹ ہیز ہیپنڈ آن بائیڈنز واچ. یہ جو ہے پاکستان کا جو اتنا بیڑا غرق ہوا ہے, اٹ ہیز ہیپنڈ آن ڈیموکریٹس واچ. تو اس کے اندر یہ چیز ساری کی ساری جو ہے وہ اگر بائیڈن ایڈمنسٹریشن پہ ڈالی جائے تو وہ میرے خیال میں صحیح نہیں ہوگی. یہ آپ نے دیکھا ہوگا کہ مشرف کے بعد جب یہ این آر او والا سلسلہ چلا اور یہ پھر باریاں لگ گئیں کہ جناب ایک دفعہ زرداری صاحب آئیں گے, ایک دفعہ ہاؤس آف شریف آئے گا, تو این آر او ون کا جو سارا ڈرامہ تھا نا وہ ہوا ہے اوباما صاحب کے ٹائم میں. ہلری کلنٹن صاحب جو تھی, صاحبہ جو تھی, وہ بیٹھی ہوئی تھی 2011-12 میں جب یہ کینی کی جو ہے ایکسٹینشن ہوئی تھی, اس شام کو وہ جو پرائم منسٹر جلانی تھا اس کے ساتھ بیٹھی ہوئی تھی کہ جناب یہ چیز کر کے جانیے. تو اس چکر میں جو بھی انہوں نے ایک ایف پیک پالیسی کے تحت پاکستان کو آگے چلانے کا سوچا, تو وہ چلتے 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 وہ ٹوٹا راستے میں جب 2016 کے اندر ڈونلڈ ٹرمپ آیا, اسی زمانے میں پھر 2018 میں عمران خان آ گیا. تو پاکستان کی اپنی جو پولیٹیکل ایک دسات تھی وہ چینج ہو گئی, اور اس میں سب سے زیادہ کیا چیز چینج ہوئی؟ لوگوں کا ذہن چینج ہو گیا. جب لوگوں کا ذہن چینج ہو گیا, لیڈرشپ دوسری آ گئی. امریکہ میں ڈونلڈ ٹرمپ تھا تو آپ نے دیکھا کہ جب عمران خان امریکہ آیا تو کیا ہوا. آپ نے یہاں پہ وہ جو واشنگٹن ڈی سی میں ایرینا ہے وہاں پہ جب عمران خان گیا اور اس کا جس طریقے سے والہانہ ایک پروگرام ہوا, تو اگلے دن جب وہ ٹرمپ سے ملا تو اس کو کہتے ہیں یار تم تو بہت بڑا سیلیبریٹی ہے, ٹھیک ہے نا, وہ تو ایک شو بس ٹائپ بندہ ہے. اس نے اس کو بڑا ڈفرنٹ طریقے سے لیا. یہ زلفی بخاری وغیرہ جو تھے یہ وہ اس کے کشنر کے بیڈ روم میں تھے, اس کی بیٹی وغیرہ کے ساتھ چل رہے تھے آگے پیچھے. تو وہ ایک چیز چلی لیکن وہ پھر فوراً ہی 2020 میں ختم ہو گئی. اور 2020 کے بعد پھر وہی جو پرانا جو 2008 سے 2016 کا ڈرامہ تھا اور جو ایک مائنڈ سیٹ تھا اس کے ساتھ چلتے چلتے جناب انہوں نے بالکل پاکستان کو جو ہے نا, اور پھر ہم جتنا مرضی اوباما کے اوپر اور بائیڈن کے اوپر ڈالیں, یہ جو ڈوو ہے نا باجوا کا اور آصف میر کا, اس نے تو بالکل مطلب ہے انت کر دی.
تو دس واز دا ہول کانٹیکسٹ جو آپ کا سوال تھا. اوکے سر, تھینک یو. بس ہم سے ہمارا دل تو بہت چاہتا ہے آپ اتنے نالجیبل ہیں اور آپ اتنے پیارے ہیں سر. آپ میں کوشچن سخت بھی کرتی ہوں, آپ اتنے پیار سے اس کا جواب دیتے ہیں, میرا بڑا دل کرتا ہے کہ میں آپ سے بات کرتی رہوں, لیکن بس وی ڈونٹ ریلی ہیو مچ ٹائم. ایبسولیوٹلی جسٹ ون لاسٹ کوشچن, کیونکہ ماشاء اللہ آپ کی اتنی نظر ہے دنیا کے اوپر اور اتنا آپ جو ہے وہ ہر وقت آپ ظاہر ہے کہ یو آر ریلی ان ٹچ ود دا رائٹ پیپل سٹنگ ان یو ایس. تو میں آپ سے بس ایک آخری سوال پوچھنا چاہتی ہوں کہ یہ جو سارا کچھ یہ جو چل رہا ہے مڈل ایسٹ میں اس کا جو ہے کیا, ایک تو اچھا اس میں بھی دو سوال ہیں کہ کیا وہ مڈل ایسٹ میں اسکلیٹ کریں گی چیزیں, اسپیشلی ان دا کانٹیکس آف دا اسیسینیشن آف اسماعیل ہانیہ, اور امریکہ میں جو ہے ووٹ کا شفٹ آپ کس طرف دیکھیں گے, کمالا ہیرس کی طرف یا کہ ٹرمپ صاحب کی طرف؟
دیکھیں جو اس وقت امریکہ میں بیلنس ہے نا وہ اسٹل اٹ از رائٹ ان دا مڈل سم ویئر. سوئنگ اسٹیٹس جو ہیں جس کے اندر وسکانسن سے لے کر اور جو نارتھ ایسٹ کے درمیان تھوڑی مڈ ویسٹ کی طرف جو اسٹیٹس ہیں وہ ابھی تک یو نو دے آر لائک ان دی بیلنس. ابھی امریکہ کس طرف بیٹھتے ہیں, اور اگر واضح طریقے سے نہیں بیٹھتا, اگر 60-40 یا اس طرح کا کوئی ڈرامہ نہیں ہوتا اور پھر وہی آ جاتا ہے کہ جی 400 ووٹوں کے اوپر آ کے بات, تو پھر بہت حالات کشیدہ ہو جائیں گے. یا امریکنز کو, اور میں کیونکہ خود امریکی ہوں ابھی, تو میں یہ چاہوں گا کہ چاہے یہ لیفٹ پہ بیٹھے, چاہے یہ رائٹ پہ بیٹھے, چاہے یہ کمالا کے ساتھ بیٹھے, چاہے یہ ڈونلڈ ٹرمپ کے ساتھ بیٹھے, لیکن پورا کا پورا بیٹھے. یہ نہ ہو کہ یہ ایک رسا کشی کی حالت میں جو ہے یہ پھر ایک ہنگ صورتحال میں جو ہے لٹکتی ہوئی صورتحال میں یہ بیٹھے. ابھی امریکہ کے ساتھ تو جو بھی ہونا ہے, امریکہ کے اندر نا چیکس اینڈ بیلنس ابھی بھی بہت اسٹرانگ ہے. امریکہ کے اندر جو ان چیزوں کو ایبزارب کرنے کی کیپیسٹی ہے وہ بہت زیادہ ہے. اگر یہ امریکہ کا جو اوور آل اسٹرکچر ہے یہ اس طرح نہ ہوتا کہ جس طرح یہ ہے ابھی تک, آلریڈی یہاں پہ خانہ جنگی یا اس کے اندر بڑی وسیع پیمانے کے اوپر تباہی آ چکی ہوتی. امریکہ نے جتنا امریکہ کے ساتھ, ابھی پھر وہ آپ کہیں گے کہ ان پارلیمنٹری جو ہے وہ زبان آپ مت استعمال کریں, لیکن آپ کو سمجھ گئے ہوں گے کہ امریکہ کے ساتھ امریکن لائف واز اے ویری ڈفرنٹ لائف. دیکھیں جس کو آپ کہتے ہیں نا کہ لیونگ دی امریکن ڈریم, ہم لوگ تو 9/11 کے بعد آئے تو ہمیں کہتے تھے کہ یار تمہیں تو پتہ ہی نہیں ہے کہ امریکہ کیا تھا یہاں پہ, لیکن ہم یہ کہتے تھے کہ بابا جو ہم ابھی بھی دیکھ رہے ہیں نا, اور آفٹر ٹریولنگ لائک اوور 50-70 کنٹریز, تو ہم کہتے تھے کہ جناب جو میری سوچ تھی یا میری فیملی کی سوچ تھی, میری بیگم بھی بڑی مطلب ریسیپٹیو خاتون ہیں, تو وہ کہتی تھی کہ یار یہ تو صرف ہنی اور ملک ہے, یہاں پہ آپ کام کرو, اسٹے آن دا رائٹ سائڈ آف دا لا, محنت کرو عقل کے ساتھ, اور پھر یہ کہ تھوڑے سے خوش قسمت ہو, پھر تو آپ کے لیے یہاں پہ کوئی مسئلہ کوئی نہیں ہے. تو ان حالات کے پیش نظر آئی ایز این امیرکن فیل کہ وی ہیو ٹو پروٹیکٹ دیٹ امیرکن ڈریم جس کے پیچھے دنیا سے لوگ آتے ہیں. ابھی تک امریکہ کے اندر جتنی کیپیسٹی ہے ٹو ابزارب دا ورلڈ, دا میلٹنگ پاٹ اٹ از فینومینل. ابھی میرا ریسنٹلی کینیڈا بھی چکر لگا, پہلے میں نے لائک 98-97 میں گیا تھا, پھر ایک مختصر سا ٹرپ میں نے برٹش کولمبیا میں لگایا ابھی ریسنٹلی لاسٹ ایئر کے اینڈ پہ, اور ابھی میں ٹورانٹو ایریا میں آپ کا جو جی ٹی اے ہے وہ میں ابھی آیا تھا وہاں پہ. तो मेरा हमेशा ये रहा है कि यार ये जो कैनेडा है ना, ये हमारे खून और हमारे मिजाज की गर्मी के साथ नहीं चलता।
ठंडे हैं यहाँ पे लोग, सब ठंडे हैं।
तो ये जो है ये देखते रहते हैं कैनेडियन गवर्नमेंट की तरफ से कि जी इनको क्या फैसिलिटीज मिलती हैं, इनके वोटिंग बेनिफिट्स क्या है। यहाँ पे वो चीज नहीं है, यहाँ पे ये है कि जनाब आपने अपने लिए, खुद अपने लिए अपनी दुनिया क्रिएट करनी है।
तो आप उसके पैलेस्टाइन के प्लीज कॉन्सेप्ट में जरा बता दीजिए कि ये जो है क्या है।
पैलेस्टाइन के जो मतलब है कि ओवरलेस है ना अमेरिकन पॉलिटिक्स के ऊपर, वो इसराइल के थ्रू है। जो जूश लॉबी जिस तरीके से अमेरिकन मुफादात, अमेरिकन इंटरेस्ट के ऊपर हावी होती है ना, उससे ये सारी चीजें मस्त हो जाती हैं। जिस तरह हमने अभी थोड़ी देर पहले बात की कि पाकिस्तान के भी तनाजुर में हर चीज का मरूद इल्जाम ठहराया जाता है अमरीका को, कि जो गंद भी जो है वो हो रहा है पाकिस्तान में, वो किधर हो रहा है? अमेरिका की वजह से हो रहा है। अभी मिडिल ईस्ट में तो ये बिल्कुल एक और ही लेवल पे चला गया ना। वहां पे जो लोग सप्रेस्ड हैं, वहां पे जिन लोगों के साथ अभी वॉर क्राइम्स हुए हैं, और मैं डंगे की चोट पे कहता हूं कि इसराइल हैज बिकम एज मोर देन अ टेररिस्ट स्टेट। इसराइल ने जो वॉर क्राइम्स एज अ स्टेट अभी इस वक्त गजा में और रफा में जो ऑलरेडी कर चुकी है और करती चली जा रही है ना, तो वो अपने मतलब है कि देखें हर रिलीजन, और हम तो मोनो एथियस यूनिट जो रिलीजन्स हैं, एक अल्लाह ताला को बिलीव करने वाले लोग हैं, ज्यूज भी हैं, क्रिश्चियंस भी हैं, हम लोग भी हैं, लेकिन इन्होंने इवन जो ज्यूडिज्म का जो ज्यूज का जो एक्चुअल है ना सोच और अल्लाह ताला की तरफ रुझान, ये जो जायनिस्ट माइंड है उसने उसको तकरीबन तहस नहस कर दी। और फिर उनका जो असर व रसूख है अमेरिका में, उसके अंदर इवन अमेरिका के अपने इंटरेस्ट जो है वो न्यूट्रलाइज हो गए हैं। तो इसे आपने देखा होगा कि अभी जब ये इनका प्राइम मिनिस्टर आया था नेतन्याहू, तो उसके साथ बड़ा कैरेट एंड स्टिक गया है। इफ आई एम नॉट रॉन्ग, एक ज्यूइश रिप्रेजेंटेटिव है, सैरा नाम है उसका, आई एम फॉरगेटिंग किस स्टेट से है, शी इज द यंगेस्ट ज्यूइश रिप्रेजेंटेटिव इन कांग्रेस। तो उसने ये कहा कि मेरी जो एक ज्यूइश खानदान में और ज्यूइश यहूदी सोच के ऊपर जो मेरी परवान चढ़ी है ना, उसके तहत मैं जाके इसकी बातें नहीं सुन सकती। सो शी काइंड ऑफ बायकॉटेड एज अ ज्यू नेतन्याहू का जो बातचीत चली थी। तो इस चीज को भी अमेरिका ने हर तरीके से जो है बैलेंस में लाना है। अमेरिका जिस तरह मैंने आपको बताया, मैं उसका
प्राइम, तो आपको एस्केलेशन नहीं लग रही, आपको एस्केलेशन मिडिल ईस्ट में नहीं लग रही, मिडिल ईस्ट में आपको वॉर नहीं नजर आ रही एट एन एक्सटेंडेड लेवल?
देखिए वॉर तो है ना, वॉर तो है ही है। अगर आप उसको बढ़ावत में कह रहे हैं तो देखिए उन्होंने वो वॉर, ये वॉर आज की नहीं है, ये वॉर तो पिछले दो दहाइयों से चल रही है इसराइल,
लेकिन एक्सपैंड भी हो सकती है ना, यानी कि वो पहुंच सकती है इराक, सीरिया, यूएई, कतर, बहरेन, सऊदी, उधर आप पढ़ते हुए नहीं देख रहे इसको, इसको कंटेन करेंगे।
देखिए
अच्छा,
आप इसको ना थोड़ा इस पर्सपेक्टिव में लें कि ये वॉर आज की नहीं है, ये वॉर जो है पिछले 20 सालों से जो चल रही है ना, इसके अंदर बहुत सारे मुल्कों की तबाही ऑलरेडी फिर चुकी है। लेबनान को आप देख लें, सीरिया को आप देख लें, इराक को आप देख लें, ईरान तक ये पहुंच गई है। अभी ये इतने बड़े बड़े मुल्क हैं, सीरिया हो गया, उसके बाद लेबनान हो गया, उसके बाद इराक हो गया, तो ये क्रस्ट जो है ये ऑलरेडी एक डिजाइन के ऊपर आके इसराइल ने ऑलरेडी तोड़ दी है। वजह उसकी ये है कि जब तक ये टूटेगी नहीं, तब तक जो उनका एजेंडा है, जो नया वो जिस तरीके से वो मिडिल ईस्ट को देखना चाहते हैं, वो बन नहीं सकता था, तो वो बन चुका है। अभी रह गया उसके बीच में, क्योंकि वी आर ऑलमोस्ट टचिंग मिडिल ईस्ट, ईरान थोड़ा नजदीक है लेकिन हम लोग भी तकरीबन नजदीक हैं। तो उसको सिर्फ ये है कि अभी पाकिस्तान का जो सबसे एक वाज तौर पे जो चीज सामने आ रही है वो इकोनॉमिक मेल्टडाउन है। जैसे ही इकोनॉमिक मेल्टडाउन हुआ, इन्होंने आपके जितने भी आपने पटाखे शटाखे रखे हुए हैं ये वहां से फारिग हो जाएंगे। तो ये एस्केलेशन जो है ये एक कंट्रोल्ड डेमोलिशन, जिस तरह आपने देखा ना एक बड़ी बिल्डिंग को शहर के अंदर गिराते हैं, तो अब यहां से आगे जो है जो आपने एस्केलेशन देखनी है उसको एक बड़े कंट्रोल्ड पैटर्न से चलाया जाए।
ठीक है सर, थैंक यू वेरी मच। आपके बहुत ही जबरदस्त कमेंट्स चल रहे थे, मैं आपको रोकना नहीं चाहती थी, बट वी एब्सोल्युटली हैव नो टाइम क्योंकि हमारा एक और सेगमेंट यहाँ पे अभी शुरू होने वाला है, क्योंकि यहाँ पे कनाडा में आपको पता ही है कि G20 बड़े जोर शोर से चल रहा है, तो उसके ऊपर हमने उनके ऑफिशियल्स से भी बात करेंगे। तो ठीक है, थैंक यू वेरी मच। और यही हम बताना चाहते थे कि एंथनी ब्लिंकन और जो लॉयड ऑस्टिन साहब हैं वो इस वक्त मिडिल ईस्ट में हैं और वो बात कर रहे हैं और वो बार बार कह रहे हैं कि इसको एस्केलेट नहीं करना। उनके अपने अमेरिकन इंटरेस्ट हैं बहुत ज्यादा मिडिल ईस्ट में, तो मुझे नहीं लगता कि वो नाराज कर सकते हैं, स्पेशली जो तीन मेन कंट्रीज हैं मिडिल ईस्ट की, सऊदी, यूएई एंड कतर, तो मुझे लगता है कि ये चीजों को कंट्रोल करने की तरफ जाएंगे, बट दे रियली नीड टू क्लैंप डाउन ऑन इसराइल एज वेल। सर, आपकी कमेंट्स का बहुत 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 शुक्रिया, मैं हाथ जोड़ के आपसे बहुत शुक्रगुजार हूं कि आपने अपना टाइम निकाला और हमें मेरे जैसे नाचीज से बात की सर, और जो है हम बड़े आप प्यारे हैं, थैंक यू वेरी मच जी।
मेरी मातृ जुबान जो है वो सिंधी है, माय मदर वाज सिंधी, तो ये जो जेस्चर है ना,
हाँ,
ये हाथ जोड़ने वाला नहीं है, ये बहुत इंतसारी वाला है, एंड आई रेसिप्रोकेट दैट। और जाते जाते जो है मैं दोबारा आपसे जो है वो शुक्रिया भी अदा करूंगा और माजरत भी करूंगा,
नहीं नहीं नहीं, 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 नहीं,
नहीं, नहीं फ्लो ऑफ थॉट्स और अपने ये जितने भी हमारे नाजरीन है उनके साथ भी, क्योंकि देखते हैं ये जो लैंग्वेज है ना, ये लोगों तो लाम बन जाती है, फिर फौज में जिस तरह यूज होती है वो बड़ी अजीब सी लैंग्वेज है, आई डोंट वांट टू इवन।
सर, हम यहाँ पे थोड़ा सा डेकोरम रखने की बहरहाल कोशिश करते हैं। थैंक यू सर, थैंक यू वंस अगेन, थैंक यू वेरी मच, एंड मुझसे हम लोगों से बात करने के लिए, आपके स्पेशल ये जो कमेंट्स हैं हम बहुत शुक्रगुजार हैं, एंड विल कनेक्ट अगेन वंस अगेन जी, थैंक यू वेरी मच एंड बाय फॉर नाउ।
सबको
ये थे हमारे साथ सैयद अकबर हुसैन साहब, और जिस तरीके से बात कर रहे थे पूरे पाकिस्तान और फिर दुनिया भर में, यानी जो मिडिल ईस्ट के हालात हैं उस पर,
और अमेरिका में भी,
और अमेरिका में भी जो
हालात, क्योंकि अमेरिकन नेशनल हैं,
तो अमेरिकन नेशनल हैं और वो कहेंगे भाई जीटीए भी आगे जा चुके हैं, लेकिन कहते हैं कि जीटीए में जो लोग रहते हैं उनका गर्म नहीं है,
ठंडे मिजाज अब
वो कहीं और चले गए होंगे, ब्रैम्पटन में से सागा नहीं आए होंगे। कहने जनाब प्रोग्राम को आगे बढ़ाते हैं, और शरद जी अब हमारे अगले गेस्ट कौन आने वाले हैं जरा उनके बारे में बता दें, क्योंकि अब हम ब्रेक लेंगे और ब्रेक के बाद हम ये एक्सपेक्ट कर रहे हैं, हम वेट कर रहे हैं, G20 के ऑफिशियल्स जो हैं वो हमारे साथ अभी कुछ ही देर में स्टूडियो पहुंच जाएंगे इंशाल्लाह, तो हम आपकी बात कराएंगे। और मैच की मैं अपडेट आपको दे दूं, वैंकूवर नाइट्स और ब्रैम्पटन वुल्व्स के दरमियान जो है ये मैच हो रहा था, और आपको मालूम है कि वैंकूवर नाइट्स ने 149 का स्कोर किया था, 150 का टारगेट दिया था, जिसे ब्रैम्पटन वुल्व्स ने जो है चार विकेटों के नुकसान पर 18.1 ओवर में पूरा कर लिया। जी जनाब, ब्रैम्पटन वुल्व्स जो है ये मैच जीत गए, और इन्होंने जो है ब्रैम्पटन वुल्व्स ने 18.1 ओवर में 150 का टारगेट पूरा किया और उनके चार खिलाड़ी आउट हुए हैं। तो चलिए जनाब कुछ स्पॉन्सर्स का पैगाम लेते हैं, एक ब्रेक लेते हैं, और उसके बाद हम अपने अगले सेगमेंट की तरफ बढ़ेंगे, कुछ स्पोर्ट्स की बात करेंगे, और G20 आपको पता है कि सीजन 4 हमारे शहर ब्रैम्पटन में हो रहा है, तो आपकी मुलाकात कराएंगे G20 के ऑफिशियल से, तो एक ब्रेक लेते हैं और ब्रेक के बाद वापस आते हैं।
भाई सस्ता ला ला, इंज कर तू 6 दी बजाय 5 ले ला। ओहो सरला भैन जी, कैनेडा आ गए तुसी, इत्थे सब्जियां पिछे बारगेन करन दी लोड़ नहीं, क्योंकि एशियन फूड सेंटर ते वधिया फ्रेश ग्रोसरी, फ्रूट्स, दाला, सब्जियां सब कुछ बहुत घट कीमत विच मिलदा।
ए आ जी एशियन फूड सेंटर, इंडो कैनेडियन ग्रोसरीज, फल फ्रूट, दाला, सब्जियां दी वन स्टॉप शॉप, नाले साडे कोल इंडिया वाले भांडे, प्लेटां, बाटियां सब कुछ मिलदा है, साडी सारियां ही लोकेशंस ते सोहणियां सोहणियां रखड़ियां दी बेशुमार वैरायटी भी है। एशियन फूड सेंटर दियां ओंटारियो विच 9 लोकेशंस विचों जिथे मर्जी आ जाओ।
एना सोना कर लिया, हुन अप्लायंसेस भी स्टेनलेस स्टील दे ही चाहिए।
हाँ जी, स्टेनलेस स्टील दे अप्लायंसेस मिलेंगे तानू ब्रैम्पटन टीवी एंड अप्लायंसेस ते, जिसे फ्रिज, स्टोव, डिशवॉशर, 3-पीस किचन बंडल, इसके अलावा फ्रंट लोड वॉशर एंड ड्रायर, एनर्जी सेवर, एनर्जी स्टार, फिर टीवी सेक्शन एच सोनी, सैमसंग, पैनासोनिक, शार्प, हर साइज से हर ब्रांड का टीवी विद द लोएस्ट प्राइसेस इन द टाउन, सिर्फ ब्रैम्पटन टीवी एंड अप्लायंसेस ते। ब्रैम्पटन टीवी एंड अप्लायंसेस, 801 Bowie Drive West, Brampton, या कॉल करो 905-450-2828, 905-450-2828।
ओपन माइक कैफे एंड कुजीन, जहां आपको मिलेंगे मजेदार खाने जैसे कि लाहौरी गोट कड़ाही, शिनवारी गोट कड़ाही, निहारी, हलीम, पाए, बिरयानी,
سیخ کباب، چکن تکہ، شورما، پیزا اور مزیدار لاہوری چھولے، پالک پنیر اور بہت سی ویجیٹیرین آپشنز. اوپن مائک کیفے اینڈ کوزین، وہی دیسی انداز اور وہی دیسی ذائقہ. 1310 دندار سٹریٹ ایسٹ، مسیساگا، یونٹ 3. آرڈر ناؤ، کال 416-526-6800.
کیا آپ یا آپ کی فیملی ڈیتھ، ڈسبلٹی یا کریٹیکل النس جیسی ناگہانی صورتحال کے لیے تیار ہے؟ اگر نہیں تو سن لائف کی پردیپ جی کا نام یاد رکھیے گا، 416-894-5872.
جی ہاں، صلاح مشورے اور کسی بھی پالیسی کے ریویو میں میں پردیپ سنگھ آپ کی پوری مدد کروں گا.
ٹرسٹ وردی آنےسٹ چارٹرڈ لائف انڈر رائٹر اینڈ کینیڈین ہیلتھ اسپیشلسٹ مسٹر پردیپ فرام سن لائف، 416-894-5872.
اور ہر ٹیوزڈے کو میرے ٹاک شو میں ضرور شامل ہوں.
ارے خیریت تو ہے، سارا سامان بکھرا پڑا ہے، کہاں کی تیاری ہے؟
ہماری پوری فیملی دوسرے شہر موو ہو رہی ہے، سمجھ نہیں آ رہا کس طرح سے یہ موونگ ہوگی.
آپ پریشان نہ ہوں، آپ کی موونگ کا صرف ایک ہی حل ہے، 786 موونگ پلس.
اچھا وہ کیسے؟
786 موونگ پلس والے اپارٹمنٹ، ہاؤس، آفس، اسٹوریج اور کمرشل موونگ میں اسپیشلائز کرتے ہیں. موونگ اینڈ ڈیلیوری، پیکنگ اینڈ ان پیکنگ، لوکل اینڈ لانگ ڈسٹینس، 24 آور سروس، 7 ڈیز اے ویک، آورلی اینڈ فلیٹ ریٹ.
آپ نے تو ہماری موونگ ہی آسان کر دی، فوراً 786 موونگ پلس کا نمبر دیں.
جی جی بالکل، 786 پلس موونگ کے امین کو آج ہی کال کیجیے، 416-786-6000، 416-786-6000.
عائشہ یہ تم کیا سر پکڑ کر بیٹھی ہو؟
گھر میں مہمان آ رہے ہیں اور مجھے 10 جگہوں پر جانا پڑے گا گروسری کے لیے.
10 جگہ کیوں، ایک ہی جگہ ہے فاطمہ گروسرز.
فاطمہ گروسرز؟
جی ہاں فاطمہ گروسرز، مسالے، تازہ سبزیاں، پھل، حلال گوشت، میرینیٹڈ میٹ آئٹمس اور اسپیشل بیف سٹیکس بھی. گروسری کا سارا سامان تازہ آواز کے ریفرنس پر اسپیشل ڈسکاؤنٹ بھی. میکلاگلن اور برسٹل کے انٹرسیکشن پر نیو فاطمہ گروسرز، 512 برسٹل روڈ، ویسٹ آف مسز ساگا، 9058487000. فاطمہ گروسرز، سب سے زبردست.
ویلج ٹیسٹ پورے آنٹیریو کا سب سے بڑا حلال سپر ریسٹورینٹ ہے. کانٹینینٹل، چائنیز، باربیکیوز ٹرائی کرنا چاہتے ہیں، کڑھائی آئٹمس ہیں اینڈ سویٹس اینڈ فروٹس میں بے انتہا ورائٹی ہے. بہترین فیسٹ انجوائے کیجیے ویلج ٹیسٹ پہ. آفٹر مسیساگا دے آر ان اوک ویل ایز ویل. ویلج ٹیسٹ، 9052323663. ویلج ٹیسٹ.
ناصر شاہ، شاہ انٹرٹینمنٹ پریزنٹ میگا میلا حلال فوڈ فیسٹیول اینڈ پراپرٹی ایکسپو 2024، سیٹرڈے اگست 10 ایٹ برامپٹن فیئر گراؤنڈ. فن فوڈ انٹرٹینمنٹ پوری فیملی کے لیے.
لائیو میوزیکل پرفارمنسز بائی پاکستانی اینڈ لوکل کینیڈین سنگرز شازیہ منظور، ملکو، سارا الطاف، جوجی علی خان، شبنم مجید، محسن شوکت علی، فیصل رضا، شگفتہ غزل، فلک اجاز اینڈ رمبی چوہان.
آن سیٹرڈے اگست 10 ایٹ برامپٹن فیئر گراؤنڈ، فری انٹری.
فار اسپانسرشپ اینڈ اسٹال بکنگ کال ناصر شاہ، 416-940-0339 یا وقاص سید، 647-712-7000.
ہیلو اینڈ ویلکم بیک. ابھی آپ سن رہے تھے بڑی گرما گرم خبریں، اب آپ سنیں گے ذرا ٹھنڈی ٹھنڈی خبریں. ہیں جی، ہمارے ساتھ آگے ہیں G20 جو ہمارا بڑا زور و شور سے چل رہا ہے برامپٹن کے اندر، اس کے ڈائریکٹر کرن سنگھ صاحب، ان کے ساتھ ہم بات کریں گے اور پوچھیں گے جناب کیا فائر ورکس ابھی ہو رہے ہیں اور جو میچز چل رہے ہیں ان کا کچھ تھوڑا سا ہم کو حال بتائیں، آگے موونگ فارورڈ جو ہے کیا پلانز ہیں، کیا اسٹریٹجیز ہیں، کیا پالیسیز ہیں، اور ہاؤ بگ آر وی بیکمنگ، آئی مین ہاؤ بگ از کینیڈا بیکمنگ ان کرکٹ، اور کرکٹ کینیڈا اس کو آگے کیسے لے کے جانا چاہتا ہے، ان کے ساتھ ان کی کوئی کلیبریشنز ہیں یا نہیں ہیں، یہ اچھے بچے ہیں یا گندے بچے ہیں، یہ کیسے کام کر رہے ہیں، یہ سارا کچھ آج ہم نے جو کرن کو پکڑ لیا نا اس سے ہم بات کریں گے. ہیلو کرن، تھینک یو ویری مچ فار کمنگ ٹو آور اسٹوڈیوز. تو ہمیں ذرا بتائیں تھوڑا سا جو ابھی اس وقت جو آپ کا یہ لیگ چل رہا ہے فورتھ سیزن، اس کے بارے میں بتائیں کیسے اس کو تیاری میں کتنا ٹائم لگا، کتنے بڑے کوئی کارپوریٹس آئے، کوئی فیڈرل گورنمنٹ کی ہیلپ ہے آپ کو، और उसको ये सारा इतना बड़ा इवेंट करने में कितनी आपकी, यानी सिंपल वर्ड में बोल सकते हैं, कितनी जान जाती है भाई, कितना काम करना पड़ता है।
पहले तो बहुत बहुत शुक्रिया मुझे इधर इनवाइट करने के लिए, और आपने एक सांस में काफी सारे सवाल पूछ लिए मेरे से, तो आई ट्राई एंड।
आपने तो कहा मैं तो पूरी लाइफ हिस्ट्री सुनाऊंगा, इसीलिए
वो मैंने ऑफ एयर बोला था ना अनफॉर्चुनेटली। नहीं पर GT20 सीजन 4 अभी तक आई थिंक वी जस्ट फिनिश्ड आवर 11th गेम, आज 11वां गेम था बिटवीन ब्रैम्पटन एंड वैंकूवर, ब्रैम्पटन जीती है एंड इट वॉज अ रियली गुड गेम। काफी क्लोज मैचेस चल रहे हैं, कुछ हाई स्कोरिंग मैचेस भी हुए हैं, हमने बीच में देखे दोनों मैच लगातार 190-190 भी क्रॉस हुए हैं, अभी पिछले चार मैच काफी टाइट हुए हैं 150-160, तो क्वालिटी ऑफ क्रिकेट के हिसाब से तो टूर्नामेंट बहुत ही अच्छे से जा रहा है इस वक्त।
अच्छा, तो ये जो लॉजिस्टिकल प्रॉब्लम्स थे ये इस सीजन में, क्योंकि अब तो चौथा सीजन आ गया ना, पहले सीजन में टीथिंग प्रॉब्लम्स होते हैं, तो अब आते आते चौथे सीजन में कोई थे प्रॉब्लम्स, कितने थे, वही जो मैंने आपसे पूछा फेडरल गवर्नमेंट की कोई हेल्प थी नहीं थी।
जी, लॉजिस्टिकल प्रॉब्लम्स हमें हर साल आते हैं, वो इस वजह से आते हैं क्योंकि इंफ्रास्ट्रक्चर नहीं है। अभी तक हमारे पास एक परमानेंट होम नहीं है, ऑल्दो अभी क्रिकेट इतना ग्रो कर रहा है नॉर्थ अमेरिका में, आप देखें अभी वर्ल्ड कप हुआ कुछ समय पहले, MLC हुआ US में, और अब GT20 हो रहा है, 2028 में लॉस एंजलिस में ओलंपिक्स में भी क्रिकेट है, तो स्पॉटलाइट क्रिकेटिंग वर्ल्ड का इस वक्त नॉर्थ अमेरिका पे है। और उससे ये अच्छी बात है कि अब लोगों को ये पता लग रहा है कि हमारे स्पोर्ट में कितना पोटेंशियल है, कितनी जान है, कितनी बड़ी ऑडियंस इसे देखती है, और इसके साथ इसके ड्रॉबैक्स भी हाईलाइट हो रहे हैं कि इंफ्रास्ट्रक्चर नहीं है। तो अभी वो वक्त है कि फेडरल गवर्नमेंट, प्रोविंशियल गवर्नमेंट, सिटी स्टेप अप करे और इंफ्रास्ट्रक्चर का पुश करे। आप मेरे से फेडरल गवर्नमेंट के बारे में पूछ रही थी, जी हमारी उनसे कुछ बात हुई है इस साल फेडरल टूरिज्म कनाडा से, और वो थोड़ा सा हेल्प आउट कर रहे हैं हमें, पर हमें थोड़े से नहीं बहुत की जरूरत है।
जाहिर है कि इंफ्रास्ट्रक्चर बहुत ज्यादा चाहिए क्रिकेट के लिए, बिल्कुल एब्सोल्युटली। आपको पता ही है कि दुबई के अंदर बैक टू बैक मैचेस जिस वक्त नेशंस की लड़ाइयां चल रही थी वहां पे हो रहे थे, बिकॉज द इंफ्रास्ट्रक्चर इज एब्सोल्युटली स्टनिंग, जो कि शायद आपको नॉर्थ अमेरिका में भी वैसा इंफ्रास्ट्रक्चर बिल्कुल नहीं नजर आएगा, जैसे उन्होंने अपने स्टेडियम्स बनाए हैं, जो फैसिलिटीज दी हैं, जैसे दी हैं, तो हमको भी अब नॉर्थ अमेरिका में हमारे तो फैसिलिटीज उनसे बहुत ज्यादा आगे होने चाहिए, जो कि अनफॉर्चुनेटली नहीं है। लेकिन आपके जो ब्रैम्पटन के मेयर हैं पैट्रिक ब्राउन साहब, वो तो बहुत ज्यादा ही इज वेरी यू नो बिग ऑन क्रिकेट, और अभी उन्होंने वो क्रिकेट के ग्राउंड्स का भी अनाउंसमेंट किया है, उसके कंस्ट्रक्शन में और उसके अंदर जो मॉडर्नाइज्ड फैसिलिटीज हैं उसके लिए आपको प्रोविंशियल गवर्नमेंट, चलिए फेडरल गवर्नमेंट ने आपने कहा थोड़ा सा हेल्प कर रहे हैं, प्रोविंशियल गवर्नमेंट की तरफ से कुछ हेल्प आ रहा है आपको?
जी इस साल नहीं आया, पिछले साल था, और पिछले साल प्रोविंस का काफी सपोर्ट था। मैं ये नहीं बोलूंगा इस साल सपोर्ट नहीं है, बट इस साल फाइनेंशियल सपोर्ट नहीं है, सपोर्ट उनका हमेशा रहता है स्पोर्ट को लेकर। आई थिंक मेयर हो और जो कि मेयर पैट्रिक ब्राउन, उनको हम मेयर मिस्टर क्रिकेट बुलाते हैं अभी, कि वो क्रिकेट के पीछे इतना पैशनेट हैं। ऑल लेवल्स ऑफ गवर्नमेंट, आप प्रोविंशियल बोलें, फेडरल बोलें, सिटी बोलें, वो लोग काम कर रहे हैं इस पे। एज अ क्रिकेट एडमिनिस्ट्रेटर, एज अ क्रिकेट ऑर्गेनाइजर, मुझे हमेशा ये आप लालच कह लें, ग्रीड कह लें, रहेगी कि और हो। जी तो चीजें अभी अच्छे से स्ट्रीमलाइन होने लगी हैं, पर अभी भी थोड़ा सा वक्त बाकी है।
अच्छा, अब ये जैसे हम क्रिकेट कनाडा के जो लास्ट जो प्रीवियस प्रेसिडेंट हैं ऋषपाल बाजवा साहब, उनसे हम बात कर रहे थे एक दफा, काफी सारे हम उनके इंटरव्यूज लेते थे, तो उसमें उन्होंने कहा था कि अब कुछ बड़े कॉरपोरेट्स जुड़ना शुरू हुए हैं कनाडा की कुछ परफॉर्मेंस देख के। दुनिया में हम देखते हैं कि बहुत बड़े बड़े जो कॉरपोरेट्स हैं वो बहुत बहुत अरसे लंबे तक, बल्कि जो अब लीग्स होती हैं, IPL होता है या PSL होता है, उसमें भी बड़े कॉरपोरेट जुड़े रहते हैं। आपके साथ जो हैं इस वक्त आपके पास कॉरपोरेट जो हैं, कितने उन्होंने इंटरेस्ट शो किया है या जुड़े हुए हैं अभी आपके साथ?
जी हमारे साथ कई सारे कॉरपोरेट्स जुड़े हुए हैं, बट क्योंकि अभी भी ये स्पोर्ट नया है उनके लिए, नॉर्थ अमेरिकन कॉरपोरेट्स के लिए, तो आई डोंट थिंक उन्होंने अभी तक पूरी तरीके से इसको अपनाया है या इन्वेस्ट किया है। पर अगर मैं आपको कुछ नाम लूं जो हमारे साथ अभी भी जुड़े हुए हैं, पिछले साल भी थे, TD बैंक है, निसान है, गेटरेड है। गेटरेड से मुझे एक पर्सनल प्राइड का पॉइंट है, क्योंकि Gatorade is a sports brand and there's no better sports brand than Gatorade. तो Gatorade का GT20 के साथ जुड़ना is a point of pride for us. पर जी corporates हैं, जैसे मैंने अभी आपको बोला Turkish Airlines हैं, और कई सारे और हैं जो हमें Chucks है, Paramount Plus है, जो हमें अलग अलग तरीके से support कर रहे हैं। पर अगर मैं आपको अपना opinion बताऊंगा कि कर रहे हैं पर अभी फुली कमिटेड नहीं है। अभी और थोड़ा कन्विंसिंग लगेगा, अभी और थोड़ा नज लगेगा, अभी उनको और थोड़ा सा देखना है कि इस स्पोर्ट में कितना पोटेंशियल है, जो कि मुझे उम्मीद है कि इस साल के टूर्नामेंट के बाद और उसके जो हम अगला रनवे बना रहे हैं अगले टूर्नामेंट के लिए, उसको देखते हुए इनका कमिटमेंट लेवल बढ़ेगा।
जी ठीक है। अच्छा आपको ठीक है, ये आपकी तो लीग है, G20 लीग है आपकी, लेकिन द क्वेश्चन इज के जैसे कनाडा जो है अभी वो फुल मेंबर नहीं है आईसीसी का, अगर एज अ कंट्री जो है ये फुल मेंबर बन जाता है, जो कि शायद आईसीसी के इतने इंटरेस्ट में ना होए, आई मीन आई डोंट वांट टू बैड माउथ इट, लेकिन कुछ भी हो सकता है कभी भी, लेकिन उनके इंटरेस्ट में तो अभी, लेकिन अगर बन जाता है ये फुल मेंबर, उसके बाद फिर आपकी लीग को यहां पे G20 को कितना फायदा होने वाला है?
जी अगर आप ऐसा सपना दिखाई रही हैं तो बिल्कुल फायदे तो बहुत हैं उस चीज के, पर उस स्टैचर तक पहुंचने के लिए आईसीसी बहुत सारी चीजों को इवेल्युएट करता है, बहुत बड़ा एक लिस्ट ऑफ क्राइटेरिया होता है टू बिकम अ फुल मेंबर, जो कि अभी काफी दूर है। पर पिछले साल कनाडा ने अपना ओडीआई स्टेटस वापस जीता, इस साल T20 वर्ल्ड कप में उन्होंने पार्टिसिपेट किया, आयरलैंड को जो एक फुल मेंबर नेशन है उनको हराया, काफी अच्छा क्रिकेट खेला, काफी अच्छा क्रिकेट दिखाया, और कल ही दिलप्रीत सिंह बाजवा ने G20 में 100 मारने वाले पहले कनेडियन प्लेयर बन गए हैं। तो क्रिकेट इज ग्रोइंग, क्रिकेट इज ऑन द अप, हमारा टैलेंट डेवलप हो रहा है, हमारे प्लेयर्स बेहतर हो रहे हैं, और कभी ना कभी बिल्कुल हम आईसीसी का दरवाजा खटखटाएंगे और बोलेंगे अब हमारी बारी है फुल मेंबर बनने की।
अच्छा जैसे इंडिया पाकिस्तान में होता है, इंडिया में रणजी ट्रॉफी खेली जाती है, पाकिस्तान के अंदर कादिज़म ट्रॉफी होती थी, स्कूल कॉलेज यूनिवर्सिटियों से टैलेंट उठाया जाता है, तो कैनेडा के अंदर अगेन आप मुझे पता है बोलेंगे कि इट्स वेरी न्यू और लोग अभी अपना उसके अंदर वो टेस्ट कर रहे हैं, दे आर टेस्टिंग द वॉटर्स, लेकिन क्या आप लोग जो इधर लीग कर रहे हैं तो आप लड़के बच्चे जो हैं कहां से उठाते हो आप? बस वो आ जाते हैं, वो कहते हैं हम टैलेंटेड हैं, हम क्रिकेट खेलते हैं, तो आप उसको बोलते हैं आओ जी खेल लो।
काश इतना आसान होता। नहीं किसी भी सक्सेसफुल क्रिकेटिंग नेशन की अगर आप हिस्ट्री देखेंगे तो उनका ग्रासरूट प्रोग्राम उनको सक्सेस दिलाता है, कि फ्रॉम द एज ऑफ 7-8 से लेकर जब तक वो सीनियर टीम्स के लिए डेब्यू ना करें वो मायने रखता है ग्रासरूट क्रिकेट, जिसे हम बोलते हैं स्कूल्स में, कॉलेजेस में, डोमेस्टिक जो टूर्नामेंट्स हैं जैसे रणजी ट्रॉफी हुआ का, तो ये सारी चीजें मायने रखती हैं। अभी हमारे पास जो कनेडियन टैलेंट पूल आता है ये आता है क्रिकेट कनाडा से।
अच्छा।
तो जितने भी प्लेयर हमारे फ्रेंचाइजीज को सिलेक्ट करने को मिलते हैं जो कनेडियन होते हैं वो एक क्रिकेट कनाडा के पूल से मिलते हैं हमें, तो हम प्लेयर रिक्रूटमेंट कनाडा में नहीं करते। बाकी जो हमारे इंटरनेशनल और एसोसिएट मेंबर प्लेयर्स होते हैं इनका ओपन रजिस्ट्रेशन और रिक्रूटमेंट होता है वर्ल्ड वाइड, कि ये हमारी वेबसाइट पे आके अपने आप को रजिस्टर कर सकते हैं प्लेयर पूल में जाने के लिए, और कनेडियंस वो क्रिकेट कनाडा से आते हैं।
अच्छा ये तो बड़ी अच्छी बात है क्योंकि काफी फिर स्टार्स वगैरह तो देखने को मिलते हैं, विच मीन्स के लोगों का इंटरेस्ट है कनाडा में आने का। अगर सिस्टम एज सिंपल एज दैट है कि आप ऑनलाइन जाके रजिस्टर हमारे साथ कर लो और आ जाओ, तो फिर उसमें इतने बड़े, क्योंकि कभी कभी तो प्रोफेशनल स्टार्स जो वो कहते हैं नहीं जी इतने पैसे नहीं दोगे, कॉन्ट्रैक्ट नहीं बनाओगे तो हम नहीं आएंगे, तो विच इज वेरी जो है वो एनकरेजिंग के आपके पास आते हैं। अच्छा चूंकि मैंने एक दिन पहले भी आपसे ये क्वेश्चन किया था, चूंकि अब मैचेस ब्रैम्पटन में हो रहे हैं, ब्रैम्पटन इज अ वेरी देसी टाउन, यू नो दैट, इनफैक्ट द GTA इज अ देसी टाउन, यहां पे लोगों का बहुत सारा था कि इंडिया पाकिस्तान से बहुत बड़े बड़े प्लेयर्स आ जाते हैं। अब मुझे कितने, मैं खुद पर्सनली मैं कोहली की बहुत बड़ी फैन हूं भाई, मुझे तो कोहली नहीं नजर आ रहा, तो मुझे तो थोड़ा थोड़ा सा ऐसे लगेगा आपका, और किसी का कोई बाबर आजम उसका या कोई ऐसे जो है रिजवान वगैरह, वो हर्ष है, जैसे हर्ष बड़ा पसंद करता है जो क्रिकेट कनाडा के साथ खेलता है लड़का, उसको रिजवान बड़ा पसंद आया, तो मतलब और इस तरह के यंगस्टर्स जो इन लोगों को देखते हैं, लेकिन आमिर का इसके ऊपर जो है डिफरेंट पॉइंट ऑफ व्यू है, लेकिन ये मेरा पॉइंट ऑफ व्यू, आमिर अपना पॉइंट ऑफ व्यू आपको बताएगा। तो क्या आपको लग रहा है कि थोड़ा इंटरेस्ट लेवल इस साल चूंकि बड़े स्टार्स नहीं आए तो थोड़ा लो है?
नहीं नहीं, इनफैक्ट पिछले साल के मुकाबले इस साल इंटरेस्ट लेवल ज्यादा है। आप देखिएगा कि हमारा पिछले साल का ओपनिंग गेम हम लोग शायद 1800 से 1850 टिकटों के बीच में थे, इस साल 4000 लोग थे ओपनिंग गेम में, तो तो इंटरेस्ट लेवल तो ज्यादा है। अब रही इंडिया पाकिस्तान के क्रिकेटरों की बात, देखें इंडिया के बोर्ड जो है बीसीसीआई वो अपने प्लेयर्स को तो कहीं भी खेलने के लिए अलाउ नहीं करते किसी और लीग में, और वो ना कभी हुए। इनफैक्ट 2019 में G20 के सीजन 2 में हम वो पहले इंटरनेशनल टूर्नामेंट थे जिसमें एक इंडियन सुपरस्टार खेला था, क्योंकि हमने यूवी पाक को उस टाइम वो रिटायर हुए थे और हमने उनको रिक्रूट किया था, तो काफी हल्ला मचा था उनके नाम का। पर बीसीसीआई अपने प्लेयर्स को कहीं और किसी और लीग में पार्टिसिपेट करने के लिए इजाजत नहीं देता है। रही बात पीसीबी की, देखिए जैसे बीसीसीआई का राइट है वैसे पीसीबी का भी राइट है, वो अपने प्लेयर्स को अपने अकॉर्डिंग अपने डिसीजंस लें। तो हाँ, हम चाहते थे और इस बार हमने साइन भी किया था शाहीन शाह अफरीदी, बाबर आजम और मोहम्मद रिजवान को, पर अनफॉर्चुनेटली उनका वो एनओसी नहीं आ पाया, विच इज पीसीबी इज राइट। पर आप ये देखें कि ये नहीं आए, पर डेविड वार्नर आया है, सुनील नारायण आया है, काइल मायर्स आया है, कॉलिन मनरो आए हैं, मार्कस टॉयनेस आए हैं, तो ये सब जो अभी वर्ल्ड कप खेल रहे थे अभी ब्रैम्पटन में खेल रहे हैं, राइट? तो
इट्स सच अ प्राउड मोमेंट फॉर यू गाइज, यू नो, यू द ऑर्गेनाइजर्स।
एग्जैक्टली राइट, मतलब कहाँ वो आईसीसी टूर्नामेंट में ट्रॉफियां उठा रहे हैं और कहाँ वो G20 कनाडा में ब्रैम्पटन में आके खेल रहे हैं। हमारी कोशिश है देखें, और टीम जो फ्रेंचाइजीज है हमारी उनकी भी कोशिश है कि जितना अच्छा से अच्छा प्लेयर हमें मिल सके, बट अभी हमारी फ्रेंचाइजीज थोड़ी स्मार्ट हो गई हैं। वो सिर्फ नाम नहीं देख रही हैं, वो ऐसे भी प्लेयर देख रही हैं और सपोर्ट स्टाफ देख रही हैं जो इनके बाकी के प्लेयर्स को ग्रूम कर सके, मेंटोर्स देख रही हैं, अच्छे कोचेस देख रही हैं, तो अच्छे डायरेक्शन में जा रहे हैं हम लोग इस वक्त।
आमिर का जो है ना डिफरेंट पर्सपेक्टिव है मेरे से।